السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، اور پروڈیوسر ہیں ہمارے ساتھ اسور امام، سلمان تارو والی ہمارے انجینئر ہیں۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے تارکین وطن بچوں کا مسئلہ۔ میکسیکو کی سرحد کے اوپر کئی خاندانوں کو اپنے بچوں سے الگ کرنے کے بعد بڑھتے ہوئے دباؤ کے پیش نظر آخر صدر ڈونلڈ ٹرمپ نے ایک ایگزیکٹو آرڈر پر دستخط کر دیے، جس کے تحت اس مسئلے کو عارضی طور پہ حل کیا گیا ہے، لیکن کیا یہ اس کا مستقل حل بھی ہے؟ اس پہ ہم بات کریں گے۔ پروگرام کا ہمارا دوسرا موضوع گفتگو ہوگی پاکستانی صدر کی افغان چیف ایگزیکٹو عبداللہ عبداللہ کے ساتھ ملاقات، اور اس ملاقات میں تبادلہ خیال کیا گیا دو طرفہ تعاون پہ، اور اس کے ساتھ ساتھ جو امن کوششیں جاری ہیں افغانستان کے اندر امن لانے کی، اس کے اوپر بات چیت ہوئی۔ اس پس منظر میں گفتگو ہوگی۔ پروگرام کا ہمارا تیسرا سیگمنٹ پاکستان کی سیاست۔ سینکڑوں ہزاروں افراد ایسے ہیں جو پاکستان کے اندر انتخابات میں شرکت کے خواہش مند ہیں، لیکن ان کو انتہائی سنگین نوعیت کے الزامات کا سامنا ہے، اس کے اوپر گفتگو ہوگی۔ بیک گراؤنڈ چیک ہو رہا ہے، متعدد پیپرز کاغذات نامزدگی مسترد بھی کیے جا چکے ہیں، اہم مقابلے جو ہیں وہ متوقع ہیں، اس پہ گفتگو ہوگی۔ اور ساتھ ساتھ یہ کہ وزیر داخلہ، جو نگران وزیر داخلہ ہے، ان کی طرف سے یہ انتباہ کہ دہشت گردی کا جو خطرہ ہے اس کو مسترد نہیں کیا جا سکتا ہے انتخابات کے موقع پہ۔ اور آخر میں وقت ہو ہم بات کریں گے فریڈم آف ایکسپریشن پہ۔ ڈان، جو کہ پاکستان کا انگریزی اخبارات میں ایک موقر اور ایک معتبر نام ہے، اس کے اخبارات کی جو تقسیم ہے یا اس کی جو ڈسٹریبیوشن ہے، اس کو ملک بھر میں مشکلات کا سامنا ہے۔ یہ ہمارے آج کے موضوعات ہیں۔ تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ آج ہم پاکستان کے ایشوز ایک ترتیب سے ہم آخر میں ڈسکس کریں گے۔ پہلے ہم بات کریں گے اس وقت جو امریکہ میں سب سے بڑا مسئلہ اس وقت نمایاں ہے۔ صدر ڈونلڈ ٹرمپ میکسیکو اور امریکہ کے درمیان سرحد کے اوپر، آپ کو معلوم ہے کہ وہ اپنی انتخابی مہم سے کہتے چلے آ رہے ہیں کہ انہوں نے ایک دیوار تعمیر کرنی ہے تاکہ غیر قانونی تارکین وطن کی امریکہ داخلے کو روکا جا سکے، کم کیا جا سکے۔ اور اس کے ساتھ ساتھ امریکہ کے اندر جو موجود غیر قانونی تارکین وطن ہیں، ان میں بڑی تیزی کے ساتھ ان لوگوں کو ملک بدری کا بھی سامنا کرنا پڑا ہے۔ زیادہ تر تعداد جو ہے وہ میکسیکو سے چونکہ آتی ہے، اور میکسیکن افراد کافی ایسے ہیں جن کے پاس دستاویزات نہیں ہیں، اور ایسے ایشوز ہو گئے ہیں کہ ان کے بچے امریکہ میں، جنہوں نے جنم لے رکھا ہے، اب وہ تو امریکہ کی نیشنلٹی رکھتے ہیں، لیکن جو میکسیکو سے غیر قانونی طور پہ آئے تھے ان کے پاس دستاویزات نہیں ہیں۔ سو اس ریفرنس میں جو ایک فیصلہ کیا گیا جب ان کی ڈیپورٹیشن ہوئی، سو پچھلے دنوں کم از کم 2300 بچے وہ اپنے خاندانوں سے الگ ہو گئے، ان کے والدین کو میکسیکو بھیج دیا گیا اور وہ بچے امریکہ رہ گئے۔ بڑی مشکل تصویریں تھیں جو اخبارات کی زینت بنی، میڈیا کے اوپر آئیں، جس کے بعد ایک سوسائٹی سے دباؤ بڑھا، یہاں تک کہ صدر ڈونلڈ ٹرمپ کے اپنے گھر کے اندر سے خاتون اول ملینیا ٹرمپ نے، انہوں نے بھی اس فیصلے کو تنقید کا نشانہ بنایا۔ اور اس طرح جیسے جیسے دباؤ بڑھتا گیا، آخر صدر ڈونلڈ ٹرمپ، انہوں نے ایک ایگزیکٹو آرڈر گزشتہ روز ان پہ دستخط کیے، جس کے تحت غیر قانونی طریقے سے امریکہ میکسیکو سرحد پار کرنے والے خاندانوں سے ان کے بچوں کو الگ کرنے کی پالیسی ختم کر دی گئی ہے۔ صدر ٹرمپ نے اس ایگزیکٹو آرڈر پر بدھ کے روز دستخط کیے، اور اس موقع پہ ان کا کہنا یہ تھا کہ خاندانوں کو جدا ہوتے دیکھنا انہیں اچھا نہیں لگ رہا تھا، اور انہوں نے ایک ایسا بولڈ فیصلہ کیا ہے جو پچھلے 60 برسوں میں انتظامیہ نہیں کر سکی ہے۔ انالیسز لیں گے ہم، بات ہم اس پہ کریں گے کہ یہ ایک انتہائی حساس انسانی جذباتی معاملہ تھا، اس پہ عمل درآمد کرنے سے پہلے کتنا سوچ بچار کیا گیا، اور اب جبکہ یہ فیصلہ ریورس کیا گیا ہے، تو اس کے مستقل حل کے لیے کیا سوچ بچار جاری ہے۔ انالیسز کے لیے ہمارے ساتھ ہوں گے جناب ساجد تارڑ صاحب، ممتاز پاکستانی امریکن اور ممتاز ریپبلکن، صدر ڈونلڈ ٹرمپ کے قریبی مصاحبین میں، اور علی عمران واشنگٹن بیس جرنلسٹ ہیں، کالمسٹ ہیں، اور اس کے ساتھ ساتھ چیف ایڈیٹر ہیں ویوز اینڈ نیوز کے، وہ ہمیں جوائن کر رہے ہیں۔ بہت شکریہ دونوں مہمانوں کا۔ ساجد تارڑ صاحب، سب سے پہلے آپ سے، امیگریشن، الیگل امیگرینٹس نو ڈاؤٹ بڑا مسئلہ ہے، لیکن اس کو حل کرنے کی جو ترکیب سوجھی گئی یا جس پہ عمل درآمد کیا گیا، وہ کتنا سوچا سمجھا تھا؟ جو ظاہر ہے ایک بڑی تنقید کے بعد فوری طور پہ اس کو ریورس بھی کرنا پڑا، لیکن اس سارے فیز میں کیا کھویا، کیا پایا؟
سب سے پہلے شکریہ مجھے آپ نے اپنے پروگرام میں لیا۔ میں تھوڑا سا اس کے پس منظر میں جانا چاہوں گا کہ یہ سب سے پہلے ایشو سٹارٹ ہوا تھا ہمارے جارج بش، جو ریپبلکن ایک پریزیڈنٹ تھے، उनके दौर में, और उसके बाद ये एक बहुत बड़ा मुतनाज़ा इशू बना था ड्यूरिंग बराक ओबामा पीरियड में। हालांकि बराक ओबामा पीरियड में हमारे लॉ इन्फोर्समेंट एजेंसीज और बॉर्डर पेट्रोल के मोराल काफी डाउन थे, उनकी उन्होंने कई आर्डर ऐसे इशू कर रखे थे जो सपोर्ट करते थे इलीगल बॉर्डर क्रॉसिंग और इलीगल इमिग्रेशन को, लेकिन वो भी उनका भी जो स्टैंड था इस इशू पे जीरो टॉलरेंस था। लेकिन आजकल जिस तरह जो कि माहौल अमेरिका में बना हुआ है कि डोनाल्ड ट्रंप साहब जो भी करते हैं वो तनकीद बराए तनकीद का निशाना बन जाता है, जो पीरियड अगर बराक ओबामा साहब ने किया था तो उसको वो बिकॉज ही वाज अ मीडिया फेवरेट, तो वो उनको प्रॉपर कवरेज नहीं मिल सकती तनकीद इस वक्त, खासकर जब से उन्होंने प्रेसिडेंसी संभाली है तो मुख्तलिफ मीडिया आउटलेट्स बिलखसूस CNN मुसलसल एक जारहाना अंदाज अपनाए हुए है।
तारण साहब, आप बहुत करीबी हैं, ऑफकोर्स आप इसी तरह डिफेंड करेंगे, लेकिन आप खुद लॉयर भी हैं, ये सारा इल्जाम मीडिया पे कैसे दे सकते हैं? मेलानिया ट्रंप तो मीडिया से मुतासर नहीं होंगी ना?
उसमें देखिए तस्वीरें हर 5 मिनट बाद रिपीट करना, बॉर्डर क्रॉसिंग की और बच्चों की तस्वीरें बार बार दिखाना कि वो जंगलों में।
सर, ये मीडिया के रूल्स में, अगर वो जेन्युइन ह्यूमन क्राइसिस है तो मीडिया दिखाएगा। अगर ह्यूमन क्राइसिस है जहाँ पे यानी इंसान की जिंदगी मसायब और अलम का शिकार है, तो ये मीडिया की जिम्मेदारियों में है कि वो उसको दिखाएगा।
देखिए उसमें मीडिया क्राइसिस की तरफ अगर मैं देख बताऊं आपको, तो अगर 2300 बच्चों को या 2000 बच्चों का जो कि हमारे सेक्रेटरी नीलसन जो थी होमलैंड सिक्योरिटी की, उन्होंने डे बिफोर यस्टरडे कहा है कि यहाँ पे ह्यूमन ट्रैफिकिंग का इशू है, उन जो आपके ह्यूमन स्मगलर हैं और या जो उन बच्चों के पेरेंट्स हैं उनको जिम्मेदार नहीं ठहराया जा सकता जो बच्चों को बॉर्डर पे लाके छोड़ रहे हैं, नंबर वन। दूसरा, अगर ह्यूमन क्राइसिस है, आज अगर 2000 या 2300 बच्चों को अकोमोडेट किया जाए, मैं गारंटी के साथ कह सकता हूँ कि विदिन मंथ ये वहां 2000 के बजाय 10,000 बच्चे इकट्ठे होंगे। ये अगर मैं इसमें बिल्कुल एक बड़ी अच्छी सी चीज ऐड करना चाहूंगा, हमारे सेनेटर थे, प्रेसिडेंशियल कैंडिडेट थे मार्को रूबियो, उन्होंने अगले दिन इस पे एक बड़ी अच्छी बात कही है, उन्होंने स्टैंड लिया कि ये अमेरिका की रॉन्ग फॉरेन पॉलिसीज का हिस्सा है, जहां से ये बच्चे आ रहे हैं निकारागुआ से, कोलंबिया से, अगर ये पॉलिटिकल असाइलम का इशू है तो ये अमेरिका की फॉरेन पॉलिसी को ठीक किया जा सके ताकि वहां पे अमन हो, वहां पे ये चीजें हो। और दूसरा, रिफ्यूजी का स्टेटस होता है कि रिफ्यूजी आता है, जब हालात बेहतर होते हैं तो वापस चले जाते हैं, तो ये मेरे ख्याल में ये पॉलिटिकल असाइलम ये वो सिलसिला नहीं है, ये एक इकोनॉमिक सिचुएशन है, क्वालिटी ऑफ लाइफ है, क्योंकि ना सिर्फ ये यहाँ से साउथ अमेरिका से या मैक्सिको का इशू है, यहाँ पे अमेरिका में तो हर बंदे जाना चाहता है, लेकिन अब डोनाल्ड ट्रंप साहब की तरफ से उन्होंने बड़े खूबसूरती के साथ इसको हैंडल किया है, और ड्यूरिंग कैंपेन भी उन्होंने कई दफा कहा था।
अब हैंडलिंग कैसे होगी, क्या होगा? इससे पहले कि बाकी पैनलिस्ट के पास जाऊं, अब हैंडलिंग होगी कैसे, क्योंकि मैंने जो देखा है उसमें जो 1997 का कानून है, अब जो कहा गया है कि चलो इन बच्चों के साथ वहाँ पे एक आरजी जो डिटेंशन सेंटर बनाया गया, पेरेंट्स वहाँ पे रहेंगे तो ये बच्चे भी वहाँ पे होंगे, और लेकिन 1997 का जो एक एग्जीक्यूटिव ऑर्डर है उसके तहत 20 दिन से ज्यादा बच्चे तो पेरेंट्स के साथ रह नहीं सकते, तो इसका मुस्तकिल सोल्यूशन हल क्या निकाला गया है?
देखिए इसका डोनाल्ड ट्रंप साहब ने एग्जेक्टिव ऑर्डर पेश किया, लेकिन उन्होंने बॉर्डर को साफ नहीं किया, उन्होंने बॉर्डर पे स्टैंड अपना कायम रखा है कि बॉर्डर पे स्क्रूटनिंग उसी तरीके से की जाएगी और फ्यूचर में। और मैं ये भी बताना चाहूंगा कि इमिग्रेशन रिफॉर्म डोनाल्ड ट्रंप साहब के मैंडेट का हिस्सा था और ये वाहिद प्रेसिडेंट है जो अपना मैंडेट डिलीवर करने के लिए सीरियस नजर आ रहे हैं, वरना इससे पहले तो पिछले 8 साल को देखें तो मेरा मकसद है सवाए वीक फॉरेन पॉलिसी और इंटरनल पॉलिसीज के अलावा कुछ भी नहीं था।
ये हमने वैसे गुज़श्ता रोज़ भी प्रोग्राम में जिक्र किया था,
ट्रंप साहब इमिग्रेशन का सलूशन भी निकालेंगे, ये बॉर्डर पे वॉल भी बनाएंगे, ये चीजें करेंगे, क्योंकि अमेरिका फर्स्ट, उनकी हर चीज के पीछे अगर नजर डाली जाए तो अमेरिका फर्स्ट की पॉलिसी नजर।
हम अगर गैर जानबदारी से भी बात करें, हमने गुज़श्ता रोज़ हमारे प्रोग्राम का फोकस अगरचे पाकिस्तान पे था, हम उसमें जब ये बात कर रहे थे कि ये मंशूर कितना अहम होता है, तो रेफरेंस प्रेसिडेंट ट्रंप का आया कि भले कोई सियासी तौर पर मुखालफत करे या हिमायत करे, लेकिन बात अगर हम प्रिंसिपल्स की करेंगे तो जो उन्होंने वादे किए वो पॉलिटिकली पॉपुलर थे, मकबूल थे या नहीं थे, उनको उन्होंने इम्प्लीमेंट किया है ज़्यादातर अपने प्रामिसेज में से। अली मिर्ज़ा साहब डेमोक्रेटिक पार्टी से वाबस्तगी, न्यूयॉर्क बेस्ड हैं, बड़े मुतहरिक हैं डेमोक्रेटिक पार्टी के लिए, इलेक्शन भी कांग्रेस के लिए कॉन्टेस्ट कर चुके हैं, और अली इमरान साहब हमारे साथ मौजूद हैं। अली इमरान साहब, पहले ज़रा मैं डेमोक्रेटिक पार्टी का भी वर्जन ले लूँ, फिर ताकि आपके पास इंडिपेंडेंट एनालिसिस के लिए दोनों पार्टियों का वर्जन आपके सामने होगा। अली मिर्ज़ा साहब, कैसे आप देखते हैं सारी हैंडलिंग کو ذرا اگر اس کو نیشنل ایشو کے طور پہ دیکھیں پولیٹیکل ایشو سے ہٹ کے, کیونکہ جنرلی تو اس کے اوپر ڈیموکریٹک پارٹی کا بھی اتفاق رہا ہے کہ اس معاملے کو ہینڈل کیا جانا چاہیے.
ٹھیک ہے, بہت بہت شکریہ. بات یہ ہے کہ اس میں تو کوئی شک نہیں ہے کہ ایک امیگریشن کا مسئلہ اس ملک میں موجود ہے اور اس کا کوئی حل نہیں نکالا گیا ہے, اور اس کے قصوروار دونوں ڈیموکریٹک ایڈمنسٹریشن اور ریپبلکن ایڈمنسٹریشن دونوں ہیں. اس لیے کہ پچھلے کئی سالوں سے جو پریزیڈنٹ ریگن کے زمانے میں ایک کمپریہنسو امیگریشن ریفارم کے طور پر انہوں نے ایمنسٹی دی تھی اور کچھ ریسٹرکشنز لیگل اور انلیگل امیگریشن پہ عائد کی تھی, اس کے وہ بھی ایک بہت ہی جامع پالیسی نہیں تھی, اور اس کے بعد سے تو کوئی خاص اقدامات نہیں کیے گئے. تو ظاہر بات ہے کہ ایک کمزور پالیسی کی وجہ سے صورتحال کو کسی نہ کسی دن تو ایکسپلوڈ ہونا تھا اور وہ ایکسپلوڈ ہو رہی ہے. لیکن یہ کہ ہمیں کچھ چیزیں ہوتی ہیں کہ لانگ ٹرم سولوشنز اور کچھ ہوتی ہیں شارٹ ٹرم سولوشنز, اور ایک چیز ہوتی ہے سچویشن کو ہینڈل کرنا. جہاں تک اس سچویشن کو ہینڈل کرنے کا تعلق ہے اور شارٹ ٹرم سولوشن کا تعلق ہے, اس دونوں صورتوں میں ٹرمپ ایڈمنسٹریشن نے اور کانگریس نے یہ ثابت کیا ہے کہ وہ ایک نااہل ہیں اس مسئلے کو حل کرنے کے لیے, اور ان کے پاس ایک انسانی ہمدردی بھی کوئی چیز ہوتی ہے ایسی کوئی چیز موجود نہیں ہے. یہ امریکہ وہی ملک ہے, ہمیں یہ بات اپنے ذہن میں رکھنے چاہیے کہ جو ساری دنیا کو کہتا ہے کہ بھئی یہ امیگرینٹس اور یہ بچے جو سیریا سے نکل کے اور لیبیا سے نکل کے ساری دنیا میں جا رہے ہیں, تو تم ان کو کیوں نہیں اپنے قریبی ممالک کو کہتا ہے کہ کیوں نہیں پناہ دیتے. تو اگر سیریا اور لیبیا سے نکلنے والے بچوں کو اور ان کے والدین کو وہاں کے قریبی ممالک یعنی عرب ممالک کو چاہیے تھا کہ پناہ دیتے, تو یہ ملک بچے بھی تو امریکہ کے قریبی ممالک سے نکلے ہیں صورتحال کی خرابی کی وجہ سے, ان کو امریکہ پناہ کیوں نہیں دیتا. یہ امریکہ وہی ہے جس نے پاکستان پہ یہ دباؤ ڈالا کہ جناب ملینز افغانیوں کو آپ لیجئے, وہاں افغانستان میں جنگ کے بعد کوئی رفاہی کام نہیں کیا گیا. تو یہ ایک بڑی عجیب سی پالیسی ہے, اور یہ جو ایڈمنسٹریشن ہے اور کانگریس ہے اور یہ ہمارے سیاسی لیڈر ہیں سب شامل ہیں اس میں, یہ سب بری طرح ناکام رہے ہیں.
آپ کا نان پارٹیزن
انالیسس کے طور پر کوئی حل نکالنے کے لیے کہ فوری طور پر اس مسئلے کا حل,
اور الٹیمیٹلی دیکھیں پریزیڈنشل آرڈر جو ہے نا اس کیس میں بھی
اور سچویشن کو صحیح طریقے سے ہینڈل کرنے میں دونوں ناکام ہیں.
جو مطالعہ کیا ہے, ایک تو یہ کہ آپ نے بہت غیر جانبداری سے گفتگو کی, تھینک یو سو مچ, اور دوسری بات اس میں یہ ہے کہ پریزیڈنشل آرڈر شاید ٹیمپریری سولوشن فراہم کرتے ہیں, الٹیمیٹلی یہ معاملہ کانگریس کے پاس جانا ہے اور جانا چاہیے کہ کیا حل نکالتے ہیں. علی عمران صاحب, دونوں ورژن آپ نے سنے ہیں, آپ کے خیال میں ہینڈلنگ کیسی رہی, خاص طور پہ جب یہ الیکشن کا سال ہے, مڈ ٹرم انتخابات سر پہ کھڑے ہیں؟
جی شکریہ اسد. دیکھیں جی, میں نے ابھی دونوں ریپبلکن اور ڈیموکریٹک پارٹیز کے ساتھ جو افیلیٹڈ لوگ ہیں, ان ایکسپرٹس جو ہیں آپ کے, ان کی بات میں نے سنی ہے غور سے. میں سمجھتا ہوں کہ دیکھیں یہ امیگریشن کا جو مسئلہ ہے یہ امریکہ کے لیے ایک بہت بڑا مسئلہ ہے, اس کو آپ سٹینڈ الون یا ایک آئسولیٹڈ طریقے سے نہیں دیکھ سکتے. اس کا تعلق امریکہ کی اکانومی سے ہے, اس کا تعلق امریکہ کی پالیٹکس کے ساتھ ہے, اس کا تعلق امریکہ کی فارن پالیسی کے ساتھ ہے.
صحیح.
اب آپ میں یہ بتاؤں کہ صدر اوباما کے دور میں بہت سارے لوگوں کو, بلکہ ایک ریکارڈ نمبر آف لوگوں کو واپس بھیجا گیا جو کہ یہاں پہ انلیگل آئے تھے. اس کے بعد اب صدر ٹرمپ نے, کیونکہ جو 2016 کا الیکشن تھا وہ ایک امیگریشن کا جو مسئلہ تھا, اس ان کے جو ایک مینیفیسٹو تھا اس میں ایک بہت اہم حصہ تھا اس کا, تو اب انہوں نے شروع سے ہی اپنی انتظامیہ اپنے دور میں اس پہ اہم اقدامات لیے, ایک ٹریول بین بھی کیا, دوسرا اور بھی اقدامات انہوں نے اٹھائے, اور اب کیونکہ اتنا اس کو اتنے ہائی پچ پہ لے گئے ہوئے ہیں اور ان کی پارٹی کے لیے, ریپبلکن پارٹی کے لیے ایک بہت اہم مسئلہ ہے, تو اس لیے ان کا جب بھی وہ کوئی قدم اٹھاتے ہیں تو اس کو برقرار رکھنا یا اس پہ بہت بحث ہوتی ہے یا اس پہ واپس جانا, یعنی کہ جو کل انہوں نے ڈیسیشن لیا وہ نہ صرف مڈ ٹرم الیکشن کے حوالے سے, کیونکہ ریپبلکن بہت سارے ماڈریٹ جو ریپبلکنز ہیں کیپٹل ہل پہ, خاص طور پہ ہاؤس میں, کیونکہ الیکشن ہوگا اس سال مڈ ٹرم کا یہ الیکشن ہے, تو انہوں نے بھی اس بات پہ بہت بات کی کہ ایسا نہیں ہونا چاہیے, کیونکہ جو ساؤنڈ بائٹس اور امیجری جو وہاں سے آ رہی ہے اور بچوں کی جو تصاویر آ رہی ہیں, तो उसके बाद तो रिपब्लिकन पार्टी को बहुत नुकसान होने का अंदेशा है, लेकिन बहुत सारी रिपब्लिकन पार्टी की जो बेस है वो अभी भी चाहती है कि इमिग्रेशन पे एक सख्ती से उस पर अमल किया जाए। दूसरी ये बात है, मैं समझता हूँ कि ये एक किस्म का ग्लोबल इशू बन चुका है, और जैसा कि तारिक साहब ने अभी बात की कि ये इकोनॉमी से भी रिलेटेड है, क्योंकि ग्वाटेमाला और बाकी जो
फॉरेन पॉलिसी से इकोनॉमी से हर चीज है
जी। मेक्सिको से जब हम बात करते हैं तो मेक्सिको के साथ सारे लैटिन अमेरिका के वो गरीब ममालिक जहाँ पे जो कि डेवलपिंग कंट्रीज हैं वहाँ पे बहुत सारे मसाइल हैं, कॉन्फ्लिक्ट्स हैं, गुरबत है वहाँ से, तो वो बहुत सारे लोग यहाँ चल के खास तौर पे गर्मियों के में आते हैं, और मेक्सिको के जो बॉर्डर है इलीगल क्रॉसेस, और हमें ये देखना होगा कि ये लोग जो हैं अमेरिका का जो इंतजामिया का जो मौकफ है वो ये है कि अगर कोई प्रॉपर पोर्ट ऑफ एंट्री पे आके एसाइलम के लिए करता है तो उसको डिफरेंटली ट्रीट किया जाता है, लेकिन ये इलीगल क्रॉसिंग समझी जाती है, ये भी एक पॉइंट उनका है। लेकिन शायद साथ ही साथ क्योंकि अमेरिका ने पूरी दुनिया में एक अपनी उसकी सुप्रीमेसी है, उसने फॉरेन पॉलिसी कंडक्ट करना होती है, उसको यूएन में जाके बात करना होती है, तो वहाँ जब वो जाता है तो वो अगर अपने फॉरेन पॉलिसी या उसकी पॉलिसीज ऐसी होंगी कि जिसमें ह्यूमैनिटेरियन सिचुएशन या बच्चों को या खवातीन को इस तरीके से ट्रीट किया जाएगा, तो वो दूसरी दुनिया से कैसे ये डिमांड कर सकता है कि वो एक इंसानी हकूक का ख्याल रखें और उन पे अमल पैरा हों, और तमाम जो मंशूर हैं उनकी बात की जाती है, तो ये एक बड़ा गंभीर मसला है मैं समझता
हूँ। और ये गंभीर मसला इस वक्त कांग्रेस में है और कोशिश हो रही है, कानून साज इस बारे में कोशिश कर रहे हैं कि इसके ऊपर एक जामे मुसविदा जो है वो तैयार है, लेकिन इसके ऊपर कोई इत्तेफाक हो जाए। तारड़ साहब, मुस्तकिल सोल्यूशन क्या है, कांग्रेस से क्या तवक्कात हैं?
देखिए, मेरी नज़र में तो मुस्तकिल इसका सलूशन कई दफा डोनाल्ड ट्रंप साहब ने अपने कंपेन के दौरान बताया था कि इन लीगों जो इनसाइड हमारे इलीगल अनडॉक्यूमेंटेड लोग हैं जो अमेरिका में, उनको किसी ना किसी तरीके से रजिस्ट्रेशन पे लाया जाए, उनको वर्क परमिट दिया जाए और बॉर्डर कंट्रोल किया जाए, बॉर्डर को बंद किया जाए, ताकि मुसलसल ना सिर्फ वहां से अनडॉक्यूमेंटेड लोग आते हैं वहां पे। इस वक्त अमेरिका का सबसे बड़ा प्रॉब्लम एपियोड का है, जो ड्रग्स है, वो ड्रग्स सारी आ रही है साउथ से, उसको अगली नस्ल को बचाने के लिए जरूरी होगा कि स्ट्रॉन्ग बॉर्डर, और स्ट्रॉन्ग बॉर्डर और कंट्रोल्ड बॉर्डर के बगैर अमेरिका, ना सिर्फ अमेरिका, किसी भी कंट्री की सॉवरेंटी को चैलेंज होता है, वो बहुत जरूरी है स्ट्रॉन्ग बॉर्डर। ये दूसरी तरफ डेमोक्रेट पार्टी को थोड़ा सोचना पड़ेगा, वो ये समझते हैं कि जितने ये लोग आ रहे हैं अनडॉक्यूमेंटेड, ये उनकी वोटर बेस बनेंगे उनके लिए खाम खा, बल्कि यहाँ तक कि हमारे प्रेसिडेंट साहब ने कुछ कई दफा कहा है कि वो अनडॉक्यूमेंटेड लोगों को अमेरिकन सिटीजन्स पे प्रेफर करेंगे, यहाँ तक कि डिफेंस बजट तक को चैलेंज कर लेते हैं डेमोक्रेट, इतना सेंसिटिव बना लेते हैं अपनी वोटर बेस के लिए, जो कि मेरे ख्याल में गलत है। इसका परमानेंट सोल्यूशन जो अनडॉक्यूमेंटेड लोग अमेरिका में है उनको किसी न किसी किस्म का स्टेटस दिया जाए, लेकिन बॉर्डर कंट्रोल किया जाए, चाहे बॉर्डर पे वाल बने या चाहे जिस तरीके से भी किया जाए, मेरे ख्याल में ये परमानेंट सोल्यूशन है इसका।
जी अली मिर्जा साहब, इसको संभव कीजिएगा, आपके ख्याल में क्या बार्गेन हो सकती है डेमोक्रेटिक पार्टी के साथ किसी मुस्तकिल हल के लिए? प्रेसिडेंट ट्रंप जो हैं वो दीवार की तामीर के हामी हैं, और इसमें ये इतलात आई थी कि दैट टू सम एक्सटेंड डेमोक्रेटिक पार्टी कुछ बार्गेन करने के लिए तैयार है, क्योंकि वो अपने हेल्थ केयर के ऊपर चाहते हैं कि कुछ कंपनसेशन मिले।
हल तो यकीनन निकालना जरूरी है हर मसले की तरह इस मसले का भी, लेकिन ये कि क्या ये हल फौरी तौर पर एक सिचुएशन को सियासी मकासद के लिए, एक ह्यूमन ट्रेजेडी को सियासी मकासद के लिए यूज करते हुए ब्लैकमेल के तौर पर इस्तेमाल किया जाए, तो क्या उससे एक सही हल निकल सकेगा? नहीं, वो एक वक्ती तौर पर सियासी हल निकलेगा और ये मसला जून का तू मौजूद रहेगा। इससे पहले भी तो छोटे मोटे हल निकाले गए हैं ना, जिसमें कांग्रेस भी शामिल थी, एडमिनिस्ट्रेशन भी शामिल थी, जिसमें डाका है और दूसरे मुख्तलिफ जो है प्रोग्राम्स निकाले गए, लेकिन क्या उससे मसले का हल हो गया? तो नहीं हुआ। इस वक्त भी इमिग्रेशन रिफॉर्म्स के लिए ये सही है कि बॉर्डर्स जो हैं उनको महफूज होना चाहिए और हर मुल्क के बॉर्डर्स को महफूज होना चाहिए, लेकिन अगर उसमें हम सियासी बयानबाजी से काम लेंगे और ये कहेंगे कि जी एपियट ड्रग्स का जो मसला है वो बॉर्डर से हो रहा है, तो फिर हम इसका मतलब है कि हम सही ईमानदारी से काम नहीं ले रहे, इसलिए कि एपियट ड्रग्स का जो मसला है और वो तो लीगल जो सिस्टम है यहाँ पर आपकी हेल्थ पॉलिसी का, जिसमें डॉक्टर्स, आपकी ड्रग कंपनीज, आपके सियासतदान जो उनसे पैसे लेके मुख्तलिफ कानून पास करते रहे, इसका ताल्लुक तो उससे है ज्यादा। 90% इसका تعلق اس سے ہے، اس کا بارڈر سے ڈرگ آنے سے نہیں ہے. تو ہمیں ایمانداری سے یہ سوچنا ہوگا اور ہمیں یہ بھی دیکھنا ہوگا کہ ایک امریکہ کی ایک پہچان ہے کہ اٹس اے لینڈ آف امیگرینٹس اینڈ اٹ از اے لینڈ آف اپرچونیٹیز. تو ہم اس کو دیکھتے ہوئے اور ملک کی ضرورت کو دیکھتے ہوئے یہ ہمیں فیصلہ کرنا ہوگا کہ ہم کس طرح لیگل امیگریشن کو اس ملک میں لائیں اور اس کی تعداد کو کس طرح بڑھایا جائے، اس کا کرائٹیریا کیا ہونا چاہیے، یا پھر سمر ورکرز پروگرام جو ہے اس کے تحت لوگوں کو آنے دیا جائے اور واپس جانے دیا جائے. اس لیے کہ ہم یہ ڈسکس کر چکے ہیں کئی دفعہ کہ اس کا اکانومی سے بھی تعلق ہے اور ہماری فورن پالیسی سے بھی تعلق ہے. یہ تو ایک حقیقت ہے کہ کوئی بھی پالیسی دوسری پالیسیوں سے مستقل کٹ کے نہیں رہ سکتی. تو ہماری فورن پالیسی کو بھی یہ دیکھنا ہوگا اگر اس مسئلے کا جامع حل نکالنا ہے کہ ہم دوسرے ملکوں میں ایسی سچویشن پیدا ہی نہ کریں اور نہ ہی پیدا ہونے دیں اپنے مقاصد کے لیے ڈکٹیٹرز کو سپورٹ کر کے وہاں کی اکانومی کو تباہ کر کے وہاں پر سول واریں کریٹ کر کے کہ ریفیوجیز اور امیگریشن کا ایک مسئلہ کوئی پیدا ہو.
بہت شکریہ علی مرزا صاحب، ڈیموکریٹک پارٹی کے رہنما آپ ہمارے ساتھ تھے. ساجد طاہر صاحب رہنما ریپبلکن پارٹی، آپ نے ہمارے لیے وقت نکالا، آپ کا بہت شکریہ. عمران صاحب آپ ہمارے ساتھ رہیں گے پروگرام کے اگلے سیگمنٹ میں. ہم بات کرنے جا رہے ہیں پاکستان کے صدر اور افغانستان کے چیف ایگزیکٹو عبداللہ عبداللہ کی ملاقات، اس کے اوپر گفتگو ہوگی. آپ ہمیں جوائن رکھیں گے ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان کے صدر ممنون حسین اور افغانستان کے چیف ایگزیکٹو عبداللہ عبداللہ، ان کی ملاقات ہوئی ہے دوشنبے میں اور دونوں رہنماؤں نے آپس کے تعلقات پہ، دو طرفہ تعلقات پہ بات چیت کی ہے. اور اس کے ساتھ ساتھ دونوں رہنماؤں کی گفتگو میں جو ایک اہم موضوع تھا وہ آف کورس اس خطے کے امن اندر امن کا قیام تھا. اور حالیہ دنوں میں امن کا قیام جو ہے وہ صرف اس ریجن کے اندر موضوع بحث نہیں ہے، بلکہ وہاں پہ ملا فضل اللہ جو پاکستان کو مطلوب سب سے بڑا طالبان لیڈر تھا، اس کی گزشتہ ہفتے طالبان کے ایک مبینہ مقام پر ڈرون حملے میں ہلاکت کے بعد، اور اس ہلاکت کی ہر اطراف سے تصدیق ہونے کے بعد، پاکستان کے ساتھ بھی اب یہ توقعات ان میں اضافہ ہوا ہے کہ وہ نہ صرف حقانی نیٹ ورک کے خلاف عملی اقدامات، نظر آنے والے عملی اقدامات کرے، بلکہ افغانستان کے اندر پیس پروسیس میں، امن عمل میں طالبان کے اوپر جتنا اثر و رسوخ استعمال کر سکتا ہے اس کو یقینی بنائے. طالبان نے اگرچہ گزشتہ روز حملہ کر کے کافی جانی نقصان کیا ہے افغان فورسز کا، لیکن ابھی چند ہی روز قبل عید کے اوپر جو مناظر سامنے آئے اس میں بہت سارے لوگوں کو یہ امیدیں وابستہ ہوئی ہیں کہ شاید طالبان اب اس شدت کے ساتھ اس جنگ کو جاری نہ رکھ سکیں. اور یہ جو تین دن انہوں نے اپنے شہروں میں، گاؤں میں، محلوں میں اور اپنے لوگوں میں جس طرح سے گزارے اور ان کے ساتھ معانکے کیے ہیں، غالباً پیس پروسیس کو یا دونوں اطراف میں جو امن کے حامی لوگ ہیں وہ افغان گورنمنٹ کے اندر ہوں یا وہ طالبان کی صفوں میں ہوں، ان کا کوئی کردار بنے گا. امریکہ نے بھی بظاہر اس کے لیے کافی سپیس دی ہے، یہاں تک کہ امریکن آفیشلز، سابق امریکہ کے جو مندوب ہیں افغانستان پاکستان کے لیے، ان کا تو یہاں تک کہنا تھا مائک پومپیو کے اسٹیٹمنٹ کو انالائز کرتے ہوئے کہ لگتا یہ ہے کہ شاید امریکہ طالبان کا جو سب سے بڑا مطالبہ ہے کہ وہ افغانستان سے غیر ملکی فوجوں کا انخلا ہو، اس پہ بھی سوچنے پہ تیار نظر آتا ہے. انالیسس ہم لیں گے، ایاز وزیر صاحب ہمارے ساتھ ہیں، ممتاز سیاسی تجزیہ کار اور افغانستان کے لیے پاکستان کے سابق سفیر. علی عمران صاحب واشنگٹن بیسڈ سینئر صحافی ہیں، تجزیہ کار ہیں، وہ پچھلے سیگمنٹ سے ہمارے ساتھ ہیں. ایاز وزیر صاحب بہت شکریہ آپ کا. پریزیڈنٹ ممنون حسین اور عبداللہ عبداللہ کی ملاقات، ظاہر ہے بہت ساری چیزیں فارمل بھی ہوتی ہیں، لیکن ان دنوں میں جب تعلقات میں بہتری کی بھی اشارے مل رہے ہیں، ایک دوسرے کے ساتھ ایکسپیکٹیشنز میں بھی اضافہ ہو رہا ہے، سو کیا سگنیفیکنس ہے اس ملاقات کی؟
ایک صدر ہے پاکستان کا، دوسرا چیف ایگزیکٹو ہے افغانستان کا، لیکن المیہ یہ ہے کہ دونوں کے پاس صحیح معنوں میں طاقت نہیں ہے، لیکن بہرحال وہ سمبولک ویلیو تو اس کی بہت ہے کہ دونوں مل گئے اور بات چیت ہو گئی. لیکن اس سے پیشتر اگر ہم دیکھ لیں in the very immediate future, past, हमारे प्राइम मिनिस्टर साहब भी गए थे, उनकी डेलीगेशन आई थी, फिर हमारे आर्मी चीफ गए, अभी कल अफगानी डेलीगेशन है कि हाँ आई थी. तो कुछ चीजें तय हो गई हैं दोनों हुकूमतों के दरमियान, आई मीन पाकिस्तान अफगानिस्तान के दरमियान, कि पहले जो हम पब्लिक में एक दूसरे पे एक्यूजेशन लगाते थे वो अब नहीं करेंगे. वो अब कंसर्न कमेटी जो दोनों मुल्कों ने मिल बैठ के तय की है, पांच छह कमेटियां बनाई हैं, तो उस मद में जिस मुल्क को भी जो रिजर्वेशन हो या सबूत हो वो कंसर्न लोगों को अपोजिट गवर्नमेंट वालों को दे रहे.
तो ये तो एक अच्छी, इसी रेफरेंस में गालिबन मंगल को एक दौरा हुआ भी है अफगान सिक्योरिटी काउंसिल के जो एडवाइजर हैं हनीफ अतमर, एक डेलीगेशन के साथ आए जिसमें उनकी और ज्यादा मीडिया हाइप नहीं हुई, कोई ज्यादा खबर मीडिया में जारी नहीं की गई इस रेफरेंस में.
नहीं, ज्यादा खबर नहीं हुई थी, ऑलमोस्ट सरप्राइज टाइप विजिट थी, थोड़े चंद घंटों के लिए आ गए चले गए, मुलाकातें हो गई. तो जाहिर बात है कोई अहम बात होगी जिसकी वजह से वो आए थे, या तो अगर देखा जाए नंगरहार में जो इंसिडेंट हुआ अनफॉर्चुनेटली वो एक बड़ी बात थी, या बॉर्डर पे हो जाती है गड़बड़ थोड़ी बहुत, या फिर ये जो आपने अपनी तमहीद में भी बात की जो अफगान तालिबान और हुकूमत के दरमियान सीज फायर थी, बातचीत करने के जो रवाबित थे या उस सिलसिले की कोई कड़ी थी. लेकिन बहरहाल बात सीरीज इसलिए थी कि इंटीरियर मिनिस्टर भी था, इंटेलिजेंस चीफ भी था और नेशनल सिक्योरिटी एडवाइजर, सारे बहुत अहम लोग थे, आए थे. और यहाँ जाहिर बात है सिर्फ चाय पानी पीने के लिए तो
नहीं, काफी इंपॉर्टेंट चीजें होंगी टेबल के ऊपर. अलीम रान साहब, बहुत शुक्रिया आपका पिछले सेगमेंट से हमारे साथ हैं. वाशिंगटन अमेरिका क्या एक्सपेक्ट करता है इन हालात में, जब आपने पिछले दो तीन दिनों में काफ़ी अच्छे स्टेटमेंट्स भी देखे होंगे वाशिंगटन से. अभी कल ही अमेरिका के जो अगले कमांडर अफगानिस्तान में बनने जा रहे हैं उन्होंने पाकिस्तान की सेक्रीफाइसेस को एक्नॉलेज किया यहाँ पे कमेटी में अपनी नॉमिनेशन की और अपनी अपॉइंटमेंट की हियरिंग से मुतालिक जब उनकी पेशी थी यहाँ पे. और फिर डिफेंस मिनिस्टर जो है वो पाकिस्तान के आर्मी चीफ को कॉल करते हैं, चंद दिन के बाद जो है वो मुल्ला फजलुल्ला की हलाकत की इत्तला मिलती है. सो चीज़ें कुछ ताल्लुकात में बेहतरी के साथ साथ तआवुन में बेहतरी की तरफ जा रही हैं.
जी मैं समझता हूँ बिल्कुल सही आपने ये बात की है. अमेरिका की जो पॉलिसी है इस वक्त उसको मैं तीन हिस्सों में ब्रॉडली बताऊंगा. एक तो पहले तो ये बात है कि वो चाहते हैं कि वहाँ पे कोई ना कोई पीसफुल इसका एक एंड हो जाए और इसका जो कॉन्फ्लिक्ट चल रहा है इतने साल से, क्योंकि सदर ट्रंप की जो सोच है आपको याद होगा कि उन्होंने बड़ा सोच के बाद और बड़ी डिले करने के बाद रिलक्टेंटली इस चीज़ पे साइन अप किया था कि वहाँ पे मजीद फौज भेजी जाए और कॉन्फ्लिक्ट को, क्योंकि जाहिर है उससे कॉन्फ्लिक्ट फैलता है. तो अब अमेरिका एक तरफ तीन जो हिस्से हैं वो मैं समझता हूँ कि एक तरफ तो वो अफगानिस्तान को कह रहा है कि आप इसको जो रेकन्सिलिएशन टॉक्स हैं, पीस टॉक्स हैं, अफगान जो तालिबान हैं उसके साथ करें, नंबर वन उसको इनक्रेज कर रहा है. नंबर टू पाकिस्तान से वो कह रहा है कि आप अफगान तालिबान पे जो आपका कोई इन्फ्लुएंस है तो उसको इस्तेमाल करें और उन्हें पुश करें कि वो अफगान रेकन्सिलिएशन टॉक्स शुरू करें. अभी सीज फायर के बाद कुछ अच्छे यानी कि ऐसे इंडिकेशन आई हैं कि अफगान तालिबान और काबुल की जो हुकूमत है वो दोनों इस तरफ मायल हैं कि शायद पीस टॉक्स की जाए. नंबर थ्री पाकिस्तान के, आपको याद होगा कि हमने एक आज से कोई तकरीबन एक महीना पहले एक स्टोरी दी थी जिसमें व्हाइट हाउस की जो नेशनल सिक्योरिटी एडवाइजर हैं उन्होंने कहा था कि हम पाकिस्तान के जो सिक्योरिटी कंसर्न हैं उनको एड्रेस करेंगे. और आप देखते हैं कि तकरीबन दो या तीन हफ्ते के बाद मुल्ला फजलुल्ला को वहां पे हलाक किया जाता है अफगानिस्तान में, जो कि पाकिस्तान की एक लॉन्ग स्टैंडिंग डिमांड थी, क्योंकि टीटीपी ने पाकिस्तान में बहुत सारे नुकसान किया और एंटी स्टेट यानी कि उसको वो एक मिलिटेंट ऑर्गेनाइजेशन है जो कि लड़ी है. तो ये तीन हिस्से उस वक्त साथ साथ अमरीका जो है
सही.
वो ये भी चाह रहे हैं कि पाकिस्तान आज भी, अगर कल मैं आपको एक लेटेस्ट ये स्टेटमेंट दूं कि यहाँ पे एक कांग्रेशनल हेयरिंग में जो यहाँ पे स्टेट डिपार्टमेंट की ऑफिशियल है उन्होंने कहा है, एलिस वेल्स ने, कि पाकिस्तान पे हमने पाकिस्तान को नोटिस पे रखा हुआ है कि वो अफगान तालिबान, ऐसे अफगान तालिबान जो रेकंसिलिएशन या पीस टॉक्स की तरफ नहीं आना चाहते उनको पकड़े या उनको अपने मुल्क से बाहर निकाल दे। अब ये भी यानी कि पाकिस्तान को तरफ इंकरेज भी किया जा रहा है, पाकिस्तान को पुश भी किया जा रहा है और पाकिस्तान से डिमांड भी उनकी मुस्तकिल बदस्तूर बरकरार है। तो ये एक ब्रॉडली उनकी पॉलिसी जो मुझे समझ आ रही है वो ये चल रही है।
जी अयाज वजीर साहब, आपने इमरान साहब का भी एनालिसिस सुना है, अब जरा ये बताइएगा कि जितने भी ग्रुप्स हैं, मिलिटेंट ग्रुप्स हैं, वो भले अफगानिस्तान के अंदर हों, वो पाकिस्तान के बॉर्डर रीजन के अंदर हों, उनके खिलाफ कार्रवाई के अंदर शफाफियत, ट्रांसपेरेंसी को यकीनी बनाना कितना ज़रूरी हो गया है? और जो हकानी नेटवर्क है, क्या पाकिस्तान एक्सपेक्ट करता है कि उसी तरह इंफॉर्मेशन शेयर हो और फिर वो एक्शन करे, या पाकिस्तान अपने तौर पे भी कोई इकदाम कर सकता है, या इवन हकानी नेटवर्क को मुज़ाकरात की मेज़ पे ला सकता है, या तालिबान के किसी ग्रुप को मुज़ाकरात पे ला सकता है? क्या एक्सपेक्टेशन है ज़्यादा पाकिस्तान से, और उसकी अपनी अहलियत इस रेफरेंस में कितनी है?
देखिए, अगर इस मिलिटेंट्स ग्रुप को या तालिबान को हम दो हिस्सों में कर लें, एक तो हकानी को अलग न करे तालिबान के साथ, हकानी नंबर टू है तालिबान का, और तालिबान के सपोर्ट के बगैर न हकानी खुद इतना बड़ा आदमी है और कि वो अपने आप लड़ सके सारी कुवतों के साथ और ये अपना दबाव बरकरार रख सके। तो ही इज ए पार्ट आई वुड से ऑफ तालिबान, बट ठीक है, मैं मानता हूँ कि एज इंडिविजुअल कमांडर उसकी अपनी फॉलोइंग बहुत स्ट्रांग है। लेकिन अफगानिस्तान के अंदर दूसरा जो एलिमेंट हमें देखना होगा, अफगानिस्तान के अंदर सिर्फ तालिबान नहीं है। प्रेसिडेंट ट्रंप साहब ने खुद अपने एक तकरीर में कहा था कि अफगानिस्तान के अंदर 22 मुख्तलिफ दहशतगर्द ग्रुप काम कर रहे हैं।
सही।
तो अब आईएस अपना इनरोड बना रही है, एक स्कूल ऑफ थॉट तो ये भी है कि फजलुल्ला को शायद इसलिए उड़ाया गया अभी इस वक्त पे कि वो आईएस के लिए या दाइश के लिए कॉम्प्रोमाइज करने के लिए तैयार नहीं था। अभी तक तो ही वॉज नोन फॉर इट कि वो तालिबान के साथ मदद करता है, अफगान तालिबान के साथ हुकूमत के खिलाफ फंसे पर्दा, लेकिन शायद अफगान हुकूमत से मदद भी ले रहा है, लेकिन दाइश पे कॉम्प्रोमाइज के लिए तैयार नहीं था। और कुछ लोग हैं जो समझते हैं कि दाइश के पीछे जो कुवतें हैं वो दाइश को मजबूत करना चाहती है और फजलुल्लाह की जगह ऐसे आदमी को लाना चाहती है या ले आए जो शायद ये कॉम्प्रोमाइज कर ले। लेकिन बहरहाल ये जो भी मफरूजा हो, ये तो हम
ये कॉन्स्पिरेसी थ्योरीज है, हाँ जी,
अपनी जगह। लेकिन फजलुल्लाह का दरमियान से मार देना, ये मैं समझता हूँ एक ऑब्स्टिकल था पाकिस्तान का अफगानिस्तान हुकूमत के दरमियान करीब आने का। जैसे तालिबान लीडरशिप पाकिस्तान के अंदर अगर अभी भी मौजूद हो वो एक प्रॉब्लम था। तो फजलुल्लाह वाज ऑलवेज यूज्ड टू बी मेंशन टू द अफगान के भाई अगर हमारे यहाँ कुछ है तो आपके यहाँ भी तो ये हमारा फजलुल्लाह बैठा है। तो फजलुल्लाह तो दरमियान में से हट गया। लेकिन आइंदा अफगानिस्तान के अंदर जो दो मसले मैं देखता हूँ, एक तो तालिबान का है जो चला आ रहा है, मेरा ख्याल है तालिबान शायद जल्द या देर बातचीत शुरू कर लेंगे अफगान हुकूमत के साथ अमेरिका के थ्रू या बारह, वो फिर एक दूसरी बात बन जाती है। आई थिंक बातचीत करने का मैं समझता हूँ मुस्तकबिल शांत है, बातचीत होगी, तालिबान और अफगान हुकूमत की शायद कोई बात निकल आए, लेकिन असली मसला अब ये दाइश क्रिएट करेगा। अगर अमेरिका और अफगान हुकूमत दाइश को रोक सके, पाकिस्तान भी उसमें पूरी मदद करेगा, बिकॉज पाकिस्तान के इंटरेस्ट में भी दाइश नहीं, दाइश इनफैक्ट अफगान पाकिस्तान के इंटरेस्ट में तो नहीं है, बाकी लोगों के इंटरेस्ट में हो मैं नहीं कह सकता, लेकिन दाइश की वजह से ये पीस प्रोसेस पे बहुत बड़ा फर्क पड़ेगा। अभी मैं समझता हूँ तालिबान इस मूड में है कि वो ये बातचीत को आगे बढ़ाए, अमेरिका का अफगानिस्तान के अंदर मौजूद होना न होना दो के वो कहते हैं कि वो निकल जाए, लेकिन मैं नहीं समझता कि ये मेन ऑब्स्टिकल है। मेन ऑब्स्टिकल कुछ और है जिसके ऊपर मेरा ख्याल है फतेह पर्दा बातचीत हो रही है, तो शायद जल्द ही उनकी कोई अंडरस्टैंडिंग डेवलप हो जाए, लेकिन जैसे वो कहते हैं ना कि देर आर व्हील्स विद इन व्हील्स, तो जब अफगान हुकूमत पाकिस्तानी हुकूमत करीब आते हैं गड़बड़ हो जाती है, अफगानी हुकूमत तालिबान करीब आते हैं फिर गड़बड़ हो जाती है।
तो ऐसे हॉक से ऑफ कोर्स जो है ना इस तरह के बचना भी होगा जो इस तरह के माहौल को ख़राब करने वाली कुव्वतें या अनासर एरिया के अंदर मौजूद है। बेहद शुक्रिया आपका जनाब अयाज वज़ीर साहब, फॉर्मर एम्बेसडर पाकिस्तान के, आप हमारे साथ थे। अली इमरान साहब आपके भी हम ममनून हैं, सीनियर सहाफ़ी वाशिंगटन बेस्ड, आपने हमें ज्वाइन किया, आपका भी शुक्रिया। एक ब्रेक, ब्रेक के बाद वापस आएंगे, पाकिस्तान की सियासत पर बात करते हैं।
सदाए जहां वॉइस ऑफ अमेरिका और रेडियो न्यूज़ नेटवर्क की मुश्तरका पेशकश। हमें उम्मीद है आप हमारा ये प्रोग्राम बाकायदगी से सुनते हैं। आपको सदाए जहां कैसा लगता है राय दीजिए। ईमेल एड्रेस आपको बताते हैं sejradio@voanews.com और खत लिखने के लिए हमारा पता है प्रोग्राम सदाए जहां पोस्ट बॉक्स 1399 इस्लामाबाद।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग। मैं हूँ असद हसन और प्रोड्यूसर हैं हमारे साथ असफर इमाम, सलमान तरवली हमारे इंजीनियर हैं, और प्रोग्राम के हिस्से में बात करेंगे हम पाकिस्तान की सियासत पे। दो उसके आज जाविये हैं, एक तो ये कि पाकिस्तान के अंदर क्या इंतखाबात जो 25 जुलाई को होना तय पाए हैं, क्या इंतखाबात के मौके पे किसी तरह की दहशतगर्दी का ख़तरा हो सकता है। तो वज़ीर दाखला जो निगरान वज़ीर दाखला हैं, तो उनका जवाब है कि जी हाँ, इस इम्कान को मुस्तरद नहीं किया जा सकता और दहशतगर्दों की ये कोशिश होगी कि वो सारे इंतखाबी अमल को नुकसान पहुँचाएँ और इसको डिसरप्ट करें, इसको मुंतशिर करें। दूसरी जानब एक बड़ी ख़बर जो है, हमारे दोस्त सहाफ़ी जाहिद गिशकोरी जियो जंग और दी न्यूज़ के साथ हैं, वो एक बड़ी ज़बरदस्त और एक बहुत मुफस्सिल इन्वेस्टिगेटिव रिपोर्ट सामने लेके आए हैं, जिसमें उनका ये बताना है कि पूरे मुल्क में कम अज़ कम 2700 उम्मीदवार ऐसे हैं जो सूबाई या कौमी असम्बली की नशस्तों पे मुल्क भर में चारों सूबों से इंतखाबात में हिस्सा लेने के ख्वाहिशमंद हैं, जिनके ऊपर संजीदा नौयत के इल्ज़ाम हैं, जिनके अंदर कत्ल, इस्मत दरी, लूट खसूट और बड़े बड़े करप्शन के चार्जेस हैं, लेकिन वो इंतखाबात लड़ने के लिए मैदान के अंदर मौजूद हैं। अगरचे सिक्योरिटी भी हुई है, मुतअद्दिद अफराद के पेपर्स जो हैं वो इब्तदाई मरहले पे मुस्तरद भी किए गए हैं, लेकिन अब वो अपीलों में जाएंगे वो लोग और उसके बाद उसका फ़ैसला करेंगे। लेकिन हम जानेंगे कि पाकिस्तान की सियासत के अंदर बिलखसूस ऐसे किरदार, ऐसे करेक्टर्स जिनके साथ इतने मेजर बड़े बड़े क्रिमिनल चार्जेस का बैगेज लिए हुए हैं, उनके लिए भी इतनी कबूलियत क्यों है। पाकिस्तान का आम, पाकिस्तान की सियासत के अंदर एक बेहतर, मुनासिब और अच्छे कैंडिडेचर के जो लोग हैं, उनके लिए रास्ते इतने महदूद और मसदूद क्यों हैं। ये इस वक्त आप देख रहे हैं तमाम बड़ी जो सियासी जमातें वहाँ पे टिकटों की तकसीम के मामले के ऊपर वर्कर्स आवाज़ भी उठा रहे हैं, और उनका मुतालबा या उनका मौक़िफ़ भी यही है कि ऐसे लोगों को टिकट्स दी जा रही हैं जिनका माजी ज़्यादा शफाफ नहीं है, और जो वर्कर्स हैं जो डिज़र्व करते हैं उनको नज़रअंदाज किया जा रहा है। मुबशर जैदी साहब हमारे साथ मौजूद हैं, सीनियर सहाफ़ी तजियाकार डॉन टेलीविजन के साथ वाबस्ता और अपना टीवी शो भी होस्ट करते हैं ज़रा हट के, तो आज थोड़ी उनसे ज़रा हट के बात करते हैं। जाहिद गिशकोरी जिन्होंने वो इन्वेस्टिगेटिव रिपोर्ट सामने लाई है कि 2700 कैंडिडेट्स बड़े संगीन नौयत के इल्ज़ाम का सामना कर रहे हैं और इन इंतखाबात में शिरकत के वो ख्वाहिशमंद हैं, वो हमारे साथ होंगे। मुबशर साहब बेहद शुक्रिया, पहले ज़रा सिक्योरिटी और इस पे बात कर लेते हैं। केयर टेकर जो वज़ीर दाखला हैं वो बता रहे हैं कि काफ़ी खतरात हैं, उसको मुस्तरद नहीं किया जा सकता। सो ये जो सिक्योरिटी थ्रेट्स हैं इसके ऊपर कितना काबू पहले पाया गया है, और अभी सिक्योरिटी के जो कहना चाहिए कि अरेंजमेंट्स हैं उसके अंदर मुमकिन तौर पे फ़ौज भी इसका हिस्सा होगी, रेंजर्स होगी। सो इलेक्शन किस तरह के आप देख रहे हैं, पुरम माहौल बनता देख रहे हैं उसके लिए?
कम अज़ कम मेरे अंदाजे के मुताबिक 2013 की नस्बत जो है वो बेहतर हालात में हो रहे हैं। 2013 में जो दहशतगर्दी की जो लहर चल रही थी वो उस हद तक उस पर काबू नहीं पाया गया था जिस हद तक काबू पाया जा चुका है। तो ये कहना कि उसी तरह का कोई माहौल होगा, मेरा नहीं ख्याल कि ऐसी कोई बात हो सकती है। बिल्कुल खदशात होंगे, कुछ ना कुछ जो है कोशिश होगी दहशतगर्दों की जानिब से कि वो डिस्ट्रप्ट कर सकें इस सारे
अमल को। तो मुबशर साहब आप इत्तेफाक करेंगे कि जो 2013 के इंतखाबात थे उसमें कम से कम दो बहरहाल जमातें ऐसी थीं या शायद तीन जिनके लिए इन्हीं सिक्योरिटी बुनियादों के ऊपर जो कहना चाहिए कि मैदान है वो برابر کی سطح پہ کھلا نہیں تھا، جس میں پیپلز پارٹی ہے، عوامی نیشنل پارٹی ہے اور متحدہ قومی موومنٹ ہے. سو اب اگر سیکیورٹی کے خدشات ہیں بھی تو کیا وہ کسی ایک پارٹی کو ہدف بناتے ہوئے نظر آتے ہیں یا تمام کے لیے برابر برابر اس کے خطرات ہیں؟
دیکھیے میرے خیال میں اس دفعہ ہدف جو ہے وہ حکمران جماعت، سابقہ حکمران جماعت مسلم لیگ نون ہے اور شاید پیپلز پارٹی اور اے این پی اس طرح کا ہدف نہیں ہے. اور اس کے لیے اور زیادہ مولک ہتھیار جیسے توہین مذہب کا ہے یا اور دوسرے جو غداری ٹائپ کے جو نیریٹو آپ کو پتا ہے جو پرو اسٹیبلشمنٹ قسم کا نیریٹو ہوتا ہے وہ لے کر کے چلے، تو اس کے تحت نون لیگ کو نشانہ بنایا جا رہا ہے اور اس پر خاصی بات ہو بھی رہی ہے. اور جب سے ڈان لیگز کا معاملہ ہوا تھا اس کے بعد سے یہ بحث بہت زور پکڑ گئی ہے پاکستان میں کہ آئین کے تحت بالادستی جو ہے وہ سویلینس کی ہونی چاہیے، وہ اسٹیبلشمنٹ کی نہیں ہونی چاہیے. مگر یہ بحث جو ہے وہ خاصی آگے تو بڑھی ہے، لیکن آن گراؤنڈ سچویشن جو ہے وہ شاید اس کا فیصلہ یہ انتخابات کریں گے کہ پاکستان میں کیا سویلین بالادستی کچھ آگے بڑھی ہے یا ابھی تک اسٹیبلشمنٹ کا جو زور ہے جس کے بارے میں ہمیشہ سے کہا جاتا ہے کہ وہ سیاست میں انوالو ہوتے ہیں وہ ابھی بھی اتنا ہی مؤثر ہے یا نہیں.
زاہد گشکوری صاحب نے بھی ہمیں جوائن کیا ہے، صحافی ہیں اور جیو جنگ اور دی نیوز کے ساتھ وابستہ ہیں، واشنگٹن پوسٹ کو بھی کنٹریبیوٹ کرتے ہیں، بڑے زبردست انویسٹیگیٹو رپورٹر. زاہد آپ کی رپورٹ پہ ہم آتے ہیں، لیکن پہلے ذرا اسی سیکیورٹی کے پس منظر میں ہمیں بتائیے گا کہ آپ تمام سیاسی جماعتوں کے لیے لیول پلینگ فیلڈ آپ دیکھتے ہیں.
دیکھیں میں تو 100% انڈورس کروں گا مبشر زیدی صاحب کو، بالکل وہ صحیح کہہ رہے ہیں. یہ ایک ایلیمنٹ اس وقت ضرور ہے جو پچھلی حکمران جماعت کی پی ایم ایل این کے لیے وہی توہین مذہب اور اس طرح کی چیزیں، اور جس طرح آپ کو معلوم ہے 120 کے قریب کینڈیڈیٹ دو نئی سیاسی جماعتوں نے کانٹیسٹ کے لیے فیلڈ کیا ہے. پاکستان کی سیاست میں پہلی دفعہ ہو رہا ہے. ایک تو انڈیپینڈنٹ کینڈیڈیٹ کے طور پر جو نئی جماعت تھی آپ کو پتا ہے ملی مسلم لیگ، جس کو الیکشن کمیشن آف پاکستان نے رجسٹر بھی نہیں کیا، وہ فیلڈ ہوئے ہیں پورے ملک میں. اس کے علاوہ تحریک لبیک پاکستان ایک سیاسی جماعت ہے جو رجسٹرڈ بھی ہے اور بالخصوص دھرنا اور اس طریقے سے وہ کافی سامنے آئی ہے، اس کے کینڈیڈیٹ بھی ہیں. تو اس حد تک چیزیں سامنے آئی تھیں، جس طرح کچھ کارنر میٹنگ میں لوگوں پر سیاہی پھینکنا یا جوتے پھینکنا یہ ایک ٹرینڈ چلا تھا. لیکن ابھی جس طرح ہم دیکھ رہے ہیں کہ 4 ہفتے باقی ہیں بڑے جلسے اور سچویشن تھوڑی سی مختلف ہے، اس کو ہم 2013 سے بہت بہتر کہہ سکتے ہیں کیونکہ پاکستان میں وائلنس ڈراپ ڈاؤن ہوا ہے، 80% پیس واپس آ گیا ہے اور ساری پولیٹیکل پارٹیز کو میری نظر میں ایک لیول پلان فیلڈ ہے، وہ باہر آ سکتی ہیں، جلسے کر سکتی ہیں، موبلائز کیا جا سکتا ہے پبلک کو، اور وہ کر رہی ہیں. اور آپ نے دیکھا ہوگا سوشل میڈیا پر بڑے لوگ اب ووٹرز جو ہیں وہ ایک طرح کے ایجوکیٹڈ نظر آتے ہیں، وہ سوالات کر رہے ہیں بڑے بڑے
جو کہ بہت اچھی بات ہے، ظاہر الیکٹیبلز کو چیلنج کریں. ظاہر صاحب ہم آپ کی ذرا رپورٹ کی طرف آتے ہیں، آپ تھوڑی ہمیں ڈیٹیل بتائیے پھر وہ بشیر صاحب سے ہم اس کا انالیسس بھی لیں گے. 2700 امیدوار ایسے ہیں ملک بھر میں جو آپ بتاتے ہیں کہ جو بڑے چارجز ہیں، چھوٹے موٹے چارجز نہیں بڑے چارجز، جس کے اندر منی لانڈرنگ ہے، ریپ ہے، مرڈر ہے، قتل یعنی اغوا، اس طرح کی واقعات کے اندر وہ ملوث ہیں. سو ان کی سکروٹنی کس طرح سے ہو رہی ہے، ان کو انڈورسمنٹ خاص طور پہ سیاسی جماعتوں سے کیسے آ رہی ہے، اور ان میں بڑے بڑے نام کون سے ہیں اس 2700 افراد کی فہرست میں جو اس وقت امیدوار بھی ہیں انتخابات میں شرکت کے؟
دیکھیے یہ بڑا دلچسپ ہے، یہ فگر اس سے شاید کہیں آگے ہو سکتا ہے. یہ انڈیویجولی میں نے ریسرچ کیا ہے کافی اس پہ دن لگا کے،
مختلف اداروں کا آپ نے مینشن کیا جن کا یہ ڈیٹا ہے.
جی ہاں 400 لوگوں کا خود سے میں نے ریسرچ کیا ہے، سارے بڑے نام ہیں. اگر آپ یہ مجھ سے پوچھیں کہ جو کانٹیسٹ الیکشن کر رہے ہیں پاکستان میں 21,482 اسپائرنٹ ہیں، 1,070 پارلیمنٹ کی سیٹیں ہیں صوبوں اور نیشنل اسمبلی کے ملا کے، اس میں ایک نام بلاول بھٹو زرداری کا یا کچھ چند ایسے لوگ ہیں جن کے خلاف کوئی انویسٹیگیشن باقاعدہ یا انکوائری نہیں ہو رہی کسی کیس میں، یا ان کے خلاف کوئی ایک کریمنل ریکارڈ نہیں ہے. تو بہت سارے نام ہیں، کل آپ پہلے نمبر پہ آصف علی زرداری سابق صدر کو لے لیں, ان کے خلاف نیب انویسٹیگیشن کرتا رہا ہے, کر بھی رہا ہے, خود انہوں نے اپنے نامینیشن پیپرز میں بتایا ہے کہ کافی کرمنل چارجز ہیں جو وہ فیس کر رہے ہیں. اچھا ایک بات دلچسپ ہے کہ یہ جو بڑی تعداد ہے اس میں ساری پولیٹیکل پارٹیز کا حصہ برابر کا شامل ہے اور میجورٹی جو کیسز ہیں وہ پولیٹیکلی موٹیویٹڈ کیسز ہیں, کئی سالوں سے وہ چل رہے ہیں. اب بخوبی ایک ٹیسٹ کیس ہے ریٹرننگ آفیسرز کے لیے, جو نامینیشن پیپرز کی سکرٹنی انہوں نے کی ہے, 2500 سے زیادہ لوگوں کے ریجیکٹ کیے ہیں انیشیل لیول پہ, تو ان کا بھی ایک ٹیسٹ ہے.
لیکن زاہد یہ تو بظاہر لگتا ہے کہ جو انیشیل لیول پہ ریجیکٹ ہوتے ہیں یا تو وہ کہیں نہ کہیں کمی رہ جاتی ہے, لیکن آر اس کے پاس اتنا وقت کہاں ہے جن مقدمات کا صدیوں میں بلکہ اشروں میں کہنا چاہیے فیصلہ نہیں ہوا, سو وہ دنوں اور گھنٹوں میں ایک آر او کیسے فیصلے کر سکتا ہے؟
اسد بالکل یہ بات آپ بالکل صحیح کہہ رہے ہیں, ان لوگوں کا دوبارہ اجازت مل جائے گی اور ایک قانون بھی ہے کہ ایلیگیشنز ہیں, عدالت جو لا آف کورٹ ہے اس میں پروو نہیں ہوا. لیکن ایک بڑی دلچسپ بات پولیٹیکل پارٹیز کے لیے بھی تھی, میں آپ کو کئی ایسی مثالیں دے سکتا ہوں, جس طرح پی ٹی آئی نے ایک ٹکٹ دیا ہے منڈی بہاؤدین سے ایک آدمی کو, وہ نیب کی طرف سے کنوکٹ ہو چکے ہیں, ان کی سزا ابھی جو سزا ہے وہ عدالت میں چل رہی ہے لیکن پولیٹیکل پارٹی نے اس کو ٹکٹ دیا ہے. اب میں اس کو پی ٹی آئی کا نہیں, اور بھی پارٹیز ہیں, جس طرح فاروق پندیال کا نام آ رہا تھا اس کو کہا جا رہا ہے کہ پی ایم ایل این اس کو ٹکٹ دے رہی ہے, وہ ایک کنوکٹڈ ریپسٹ ہے. اس طرح کے سیاسی, اس طرح ایک پاکستان پیپلز پارٹی کا بھی کیس ہے جو ٹرپل مرڈر کیس میں چارج ہوئے ہیں, ان کو بھی ٹکٹ ملنے کے چانسز ہیں. تو یہ پولیٹیکل پارٹیز کو بھی دیکھنا ہے کہ وہ اپنے ان لوگوں کی کتنی ٹائٹ سکرٹنی کرتی ہے, ان کا ٹریک ریکارڈ
کیسے تاکہ آگے زہر پیش کر دیتی ہے. مبشر زیدی صاحب آپ نے ایک جھلک, کافی بڑی ڈیٹیل رپورٹ ہے 6-7 صفحات کی جو زائد کی ہے, لیکن کچھ وہ خلاصہ پیش کر سکیں, پاکستانی سیاست اپنے آپ کو کیوں کہنا چاہیے کہ محفوظ نہیں رکھ سکی ہے اس طرح کے آلودہ ناموں سے؟ پھر سیاست کیا کرے جب سیاسی جماعتوں کی قیادت بذات خود الزامات کا سامنا کر رہی ہے, تو وہ کیسے سکروٹنائز کرے گی اپنے کینڈیڈیٹس کو؟ اور پھر عام آدمی اس کا بھی جو رجحان ہے وہ اسی طرح کے بیک گراؤنڈ والے لوگوں کی طرف ہوتا ہے, اگر وہاں پہ مبشر زیدی کو ٹکٹ دے دیں گے تو ہارڈلی چند ووٹ ملیں گے.
بالکل ایسا ہی ہے, اور میرا خیال میں یہ تو دیکھیں دنیا بھر میں ایسے ہی ہوتا ہے, لیکن اس کا حل یہ ہے کہ آپ اپنے جو الیکشن کمیشن ہے اس کو اتنا مضبوط اور امپاورڈ کر دیں کہ اس کی چھلنی میں سے صرف وہی لوگ چھن کے الیکشن لڑنے کے اہل قرار پائیں کہ جن کے اوپر جو ہے جو کرپشن میں انوالو نہ ہوں یا جن کے اوپر کرمنل چارجز اس طرح سے نہ ہوئے ہوں. مثلاً آپ یہ دیکھیے کہ ڈاکٹر فہمیدہ مرزا ہے, ان کا لکھا ہوا ہے کہ جناب ان کا جو ہے وہ ہوا ہے, انہوں نے قرضہ اپنے معاف کرائے ہیں, سارا کچھ وہ ہوا ہے, اعتراض ہوگا, اب وہ الیکشن ٹریبیونل میں جائے گا اور یہ چیز 4-5 سال تک لٹکتی رہے گی, وہ الیکٹ بھی ہو جائیں گی اور وہ اپنی تقریباً مدت کے آخری سٹیج پہ ہوں گی جب وہ شاید کوئی فیصلہ آ جائے گا جس کو وہ ہائی کورٹ میں چیلنج کر دیں گی. میں ایک مثال دے رہا ہوں کہ اس طرح اتنا لمبا اور کمبرسم پروسیس ہے, لیکن مطلب اگر آپ کمپیئر کریں تو پھر آپ پوری دنیا میں جس طرح امریکی صدر ٹرمپ ہیں وہ جب آئے انہوں نے اپنے ٹیکس ریٹرنز نہیں, ڈسپائٹ دا فیکٹ کہ ایک اسٹیبلش نارم تھی, لیکن انہوں نے وہ چیز نہیں دی. تو سیاست دان جس بھی ملک کا ہوگا وہ کوئی نہ کوئی طریقہ نکال لے گا کہ اس چیز سے کہ وہ کنٹیسٹ کرنے کے لیے یا الیکٹ ہونے کے لیے ہر طریقہ استعمال کرے گا.
ایک آپ کے پڑوس میں ایک الیکشن کمیشن ہے, اس کو بڑا سراہا جاتا ہے, ایون جو نئی نئی جمہوریتیں ہیں وہ ان سے ٹریننگ لیتی ہیں ان کے الیکشن کمیشن سے کہ الیکشنز کا انعقاد کیسے کرانا ہے, فری اینڈ فیئر الیکشنز ہوں اور کریڈیبل لوگ آگے آ سکیں. سو ان کے اپنے ملک میں کیا حالت ہے؟ میرا اشارہ بھارت کی جانب ہے کہ بھارت میں کس طرح کے کینڈیڈیٹس سامنے آتے ہیں, کیونکہ کم و بیش جو ایک سوشیو پولیٹیکل کلچر ہے وہ تو ایک جیسا ہے دونوں ملکوں کے اندر.
بالکل 100% ایسی ہی بات ہے, لیکن بھارت میں آپ یہ دیکھیں کہ وہاں کا الیکشن کمیشن زیادہ امپاورڈ ہے, وہ نوٹس لیتا ہے. یہاں تو کرپشن اس وقت سے شروع ہو جاتی ہے जब इलेक्शन कैंपेन हो रही होती है। अब इलेक्शन कमीशन की तरफ से 15 लाख रुपए एमपीए के लिए और 25 लाख रुपए एमएनए के लिए जो रकम मुख्तस की गई है इलेक्शन कैंपेन की, वो एक इलेक्शन एक्सपेंडिचर की वो जिसमें वो कैंपेन के दौरान जो खर्च कर सकते हैं अपने इश्तेहारात पे, वो तो एक दिन का सबको सामने नजर आ रहा होता है कि बिलबोर्ड्स लगे हुए हैं इतना ज्यादा, तो इलेक्शन कमीशन उस चीज तक को नहीं रोक सकता। तो आप अगर ये एक्सपेक्ट करें कि वो उन इंडस्ट्रियलिस्ट को, जागीरदारों को, वडेरों को, सरमायादारों को, जिनकी एक हिस्ट्री है रिप्रेशन की, करप्शन की, उनको रोक पाएगा, तो मेरे ख्याल में खासा जो ये जैसे दीवाने का ख्वाब होता है तो वैसे ही ये चीज है।
जाहिद, आपकी रिपोर्ट के पस मंजर में आप सोशल मीडिया की बात कर रहे हैं, जाहिर है सियासी जमातों के अंदर ये सवालात हैं, उनके वर्कर्स भी उनसे पूछ रहे हैं, सोशल मीडिया पे उनके हामी भी पूछ रहे हैं, सो कोई बेहतरी की तवक्को है कि चलो 2018 में अगर ये 2700 इस तरह के नाम आए हैं तो 2023 के अंदर जब इलेक्शंस हों सो ये फहरिस्त जो है वो काफ़ी श्रिंक हो?
जी, मैं बिल्कुल उम्मीद कर सकता हूँ, लेकिन एक बात तय है असद, जब तक नए लोगों को पॉलिटिकल पार्टीज टिकट नहीं देंगी, यंग ब्लड या कोई लोअर मिडिल क्लास के नौजवान को जो तालीम याफ्ता हो उसको टिकट नहीं मिलेगा, उसके लिए आना पाकिस्तानी सियासत में इलेक्ट होके बहुत ही मुश्किल है। जहां पर लोग इलेक्टेबल हों, पाकिस्तान का 70% जो के पॉपुलेशन है वो देहातों में रहती है, और सोशल मीडिया इम्पावर जरूर कर रहा है, जिस तरह एक बड़ा ही इम्पोर्टेंट केस आपने देखा होगा लगारी साहब का सामने आया है, जमाल लगारी का एक छोटा सा क्लिप था, वायरल हुआ आज पाकिस्तान के टीवी,
और ये तस्वर नहीं था उस इलाके के अंदर, उस इलाके के अंदर ये तस्वर नहीं था, आप बेहतर जानते हैं।
बिल्कुल, उसी पे 2 दिन से प्रोग्राम कर रहे हैं और मीडिया इम्पोर्टेंट रोल प्ले कर रहा है, लेकिन उनको अगर वहां से एक नौजवान तालीम याफ्ता लोअर मिडिल क्लास से इस तरह के वडेरों का सामना उनके लिए बहुत मुश्किल है। और आपको याद होगा पाकिस्तान तहरीक इंसाफ ने पिछली दफा 40% नौजवान लोगों को टिकट दिए थे और उनका एक ख्वाब था, लेकिन अब क्योंकि वो भी इस सियासत का हिस्सा बन चुकी है, वो जानती है कि अगर इस तरीके से यंग ब्लड को टिकट दिया शायद उनको वो दरकार जो नंबर्स हैं
वो हासिल नहीं के लिए ना मिल पाए। अगेन इस तरफ भी लोगों को तवज्जो देनी है कि वो पार्टीज और पार्टियों के मंशूर की जानिब अगर जाएंगे तो शायद इलेक्टेबल्स की अहमियत कम होगी। ये वॉइस ऑफ अमेरिका वाशिंगटन प्रोग्राम है, जहां रंग मैं हूं असद हसन और प्रोड्यूसर हैं असफर इमाम। आखिरी 4 मिनट हमारे पास हैं और देख लीजिए कि जो अहम तरीन मसला है हमारे अपने लिए उसको कितना वक्त मिल रहा है, वो है फ्रीडम ऑफ एक्सप्रेशन का, इजहार राय की आज़ादी, मीडिया की आज़ादी उसके साथ जुड़ी हुई है। पाकिस्तान का सबसे मौकर और सबसे क्रेडिबल मुतबर अंग्रेज़ी अखबार डॉन, उसको उसकी सर्कुलेशन को मुश्किलात का सामना है। पहले एक ख़ास मुल्क के कंटोनमेंट्स के इलाकों में उसकी पहुंच को मुश्किल बनाया गया था, अब इतलात ये आ रही है कि मुल्क भर में उसकी जो डिस्ट्रीब्यूशन है उसको चैलेंजेस का सामना है। मुख्तसरन यही तमीद हम रखेंगे, मुबशर ज़ैदी साहब हमारे साथ हैं। मुबशर साहब, किस तरह के चैलेंजेस हैं और क्या बुनियादी वजूहात है, कोई जो इसकी राह में रुकावट है वो कोई प्लेयर सामने भी हैं या बस ये कहना चाहिए कि गैर वाज़े अनसेट अंदाज में ये सेंसरशिप जो है वो लगाई आयद की जा रही है?
देखिए, ये सिलसिला तो खासे अरसे से चल रहा है और अब ये इस हद तक आ गया है कि अखबार की सर्कुलेशन जो है उसको रोका जा रहा है, जो और जो डॉन की मैनेजमेंट ने एक बाकायदा स्टेटमेंट भी इशू की है जिसमें कहा गया है कि न सिर्फ हॉकर्स को दबाव डाला जा रहा है उन पर कि ये अखबार की तरसील ना करें। तो हमने ये चीज देखी थी गुज़िश्ता साल बलूचिस्तान में, लेकिन वो मिलिटेंट्स की जानिब से थी और वो जो शिद्दत पसंद थे उनकी जानिब से थी। ऐसा पहली बार हो रहा है कि ये जो है रियासत की सतह पर ऐसी चीज की जा रही है, और सबसे इम्पोर्टेंट बात यह है कि कोई सामने नहीं आ रहा और ना ही जो है कोई इसको जो है
ओन कर रहा है,
कबूल करने को तैयार है कि हाँ हम ये कर रहे हैं। और सबको पता है कि जो कर रहे हैं ना उनका ताल्लुक स्टेट बैंक से है ना उनका ताल्लुक जो है वो SECP से है, वो जो भी हैं बात सबको पता है, लेकिन कहने से गुरेजा सिर्फ इस वजह से है कि ये सब कुछ पर्दे के पीछे से किया जा रहा है। जो भी सामने अगर कोई चीज हो, कोई अगर दबाव डाल रहा हो, तो एज ए ऑर्गेनाइजेशन या एज ए जर्नलिस्ट लोग उसके ऊपर आवाज उठाएं। लेकिन ये पर्दे के पीछे से एक जो एक्सरसाइज शुरू हुई है पाकिस्तान में फ्रीडम ऑफ एक्सप्रेशन को कंटेन करने की, वो जाहिर सी बात है
और उसके बारे इसको में आप बिल्कुल मुकम्मल
खुलकर बात कर सकते हैं, लेकिन यहाँ बैठकर उस पर खुलकर बात करना जो है वो खासा मुश्किल है।
कम से कम ये दुआ है कि मुसावरे उसके ऊपर खुल के बात कर सकें। बेहद शुक्रिया मुबशर ज़ैदी साहब आपका, ज़ैदी की शुक्रिया, आपका भी हम ममनून है। प्रोग्राम यहाँ पे खत्म करेंगे, असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
अपने मुल्क में अमन चाहते हैं अफगान मुहाजरीन की VOA से गुफ्तगू। दुनिया भर की तरह पाकिस्तान में भी 20 जून को मुहाजरीन का आलमी दिन मनाया गया। पाकिस्तान अब भी अफगान मुहाजरीन की मेज़बानी करने वाला एक बड़ा मुल्क है, जहां लगभग 14 लाख इंदराज शुदा जबकि तकरीबन 10 लाख अफगान पनागुजीन गैर कानूनी तौर पर मुकीम हैं। इस्लामाबाद में कायम मुहाजरीन की कच्ची बस्ती में मुकीम अफगान शहरियों में से बेशतर पाकिस्तान ही में पैदा हुए और उनकी अगली नस्ल भी यहीं जवान हो रही है। इन मुहाजरीन ने वॉइस ऑफ अमेरिका से गुफ्तगू में कहा कि जितना वक्त वो इस मुल्क में गुजार चुके हैं, इसके पेश नज़र पाकिस्तान को उन्हें शहरियत दे देनी चाहिए। अफगान मुहाजिर अब्दुल हमीद की उम्र लगभग 40 साल है। वो कहते हैं कि उनके दादा पाकिस्तान आए थे और उनकी तदफीन भी यहीं हुई और अब उनका खानदान वापस नहीं जाना चाहता।
हमारी ख्वाहिश सर ये है कि हाँ पाकिस्तान गवर्नमेंट पाकिस्तान से हम शुक्रगुजार है और यहाँ पे हम रह चुके हैं, हमारे छोटे बड़े यहाँ पे बड़े हुए हैं, हमारे बंदे जो बाबे इधर ही दफन हुए हैं। सर ये हमारा ये इस पाकिस्तान से दरख्वास्त है कमी नेशनलिटी दिया जाए।
एक और अफगान शहरी शाहनवाज भी पाकिस्तान की शहरियत चाहते हैं।
अगर हम बोलते हैं कि पाकिस्तान हमको कबूल दे, जैसा लोग यहाँ से जाते लंदन जाते हैं, नॉर्वे जाते हैं, इटली जाते हैं, उसको कबूली मिलते हैं, नेशनलिटी मिलते हैं उसको। हमको सिर्फ माजर कार्ड मिला हुआ है। यहाँ से हम कराची जाते हैं, हम कारोबारी लोग हैं, हम लाहौर जाते हैं, पुलिस वाला हमको तंग करते हैं। हमको सिर्फ ये चाहिए, हमको कुछ नहीं चाहिए, हमको अल्लाह ने सब कुछ दिया हुआ है, लेकिन सिर्फ हमको नेशनलिटी चाहिए। हम इधर पाकिस्तान का बिल्कुल रहने वाला बंदा है, हम इधर ही रहना चाहते हैं। अगर ये हम पाकिस्तान हमको ज़बरदस्ती से भी निकालेगा, काबल भेज देगा, तो उधर से हम पासपोर्ट बना के वापस इधर ही पाकिस्तान हम आएगा।
लेकिन गुलाब खान की राय इससे मुख्तलिफ है। वो कहते हैं कि पाकिस्तान में मुकीम बेशतर अफगान अपने मुल्क में अमन के मुंतजर हैं और अगर वहाँ अमन हो गया तो उन्हें वापस जाने के लिए ना भी कहा गया तो वो खुद जाना चाहेंगे।
बात तो यह है कि अफगान मुहाजरीन बग़ैर किसी के कहने से, बग़ैर किसी को कुछ करने से, ये खुद भी जाना चाहते हैं। और हमारा देख लो, खुद पैदाइश इधर हो गया और इधर बड़े हो गया, जवान हो गया, हमारे बच्चे होंगे। तो अगर अफगानिस्तान में अमन आ जाए, अमन होना चाहिए अफगानिस्तान में, सारों मुल्कों को कटा हो के उधर मसाइल हल करना होंगे। उससे बाद यार कोई ना भी बताए, खुद ब खुद लोग जाएगा और अपना मुल्क को मतलब उधर बसेगा, अपना मुल्क को आबाद और तरक्की करने में जो है ना हिस्सा लेंगे।
इस्लामाबाद में अफगान पनाहगुज़ीनों की कच्ची बस्ती में मुकीम शरीफुल्ला कहते हैं कि उनका अफगानिस्तान में घर नहीं है और अगर अफगान हुकूमत उन जैसे अफराद के लिए वहाँ भी कोई आर्जी बस्ती कायम कर दे तो वो अपने मुल्क वापस जाने को तरजीह देंगे।
हम चाहते हैं कि हमें भी अफगानिस्तान में भी हमको ऐसे ही एक कैंप दे दें और कोई प्रोग्राम रहने के लिए दे दें, ताकि उधर हमारे लिए हमारा जगह नहीं है, ज़मीन भी नहीं है हमारा और घर भी नहीं है, उधर कोई जानने वाला भी नहीं है कि हम उनसे बात कर ले या बैठ जाए या उसके साथ काम के लिए अपना कारोबार बना ले। हम इतना कमा सकते हैं कि अपना पेट चला ले, बस इतना पैसा हमारे पास नहीं है कि हम वहाँ पर किराया भी दे दें और स्कूल का भी फीस दे दें। और बस हमारी ज़रूरत ये है कि हमारे लिए इस तरह एक कैंप बना रहे हैं वहाँ पर रहने के लिए, बस हमारी यही ख्वाहिश है।
پاکستان میں مقیم اندراج شدہ افغان مہاجرین کے قیام کی مدت رواں ماہ 30 جون کو ختم ہو رہی ہے اور اقوام متحدہ کے پناہ گزینوں کے ادارے یو این ایچ سی آر نے اس توقع کا اظہار کیا ہے کہ نگران حکومت اس مدت میں توسیع کر دے گی۔ یو این ایچ سی آر کے مطابق پاکستان کئی دہائیوں سے افغان پناہ گزینوں کی میزبانی کرنے والا ایک بڑا ملک ہے اور اس معاملے کا مستقل حل تلاش کرنے کے لیے عالمی ادارہ پاکستان سے اپنا تعاون جاری رکھے گا۔ پاکستانی حکام کہتے رہے ہیں کہ افغان مہاجرین کی رضاکارانہ واپسی کے لیے ان کی جانب سے ہر ممکن مدد اور سہولت فراہم کی جائے گی۔ پاکستان کی طرف سے بین الاقوامی برادری سے بھی کہا جاتا رہا ہے کہ وہ افغان مہاجرین کی احسن طریقے سے واپسی اور ان کی اپنے ملک میں بحالی سے متعلق اپنی ذمہ داریوں کو نبھائے۔ محمد اشتیاق، وائس آف امریکہ، اسلام آباد۔